नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रेली प्रसारण केन्द्रहरू मार्फत एफएम 98.103 MHz कार्यक्रम सुन्दै हुनुहुन्छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण बिहिबार दिउँसो 1:30 बजेबाट करिब आधा घण्टासम्म सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी नेपालको पर्यटन क्षेत्रका सम्भावना, यसले समृद्ध नेपाल निर्माणमा पुर्याउने आर्थिक योगदान तथा नयाँ नयाँ गन्तव्यबारे तपाईँलाई जानकारी दिँदै आएका छौँ। आजको कार्यक्रममा आन्तरिक पर्यटनको तीव्र रूपमा विकास भइरहेको मकवानपुरको चितलाङबारे रेडियो सामग्री र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको एक यात्रा अनुभव सुनाउँदैछौ। काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा रहेको चितलाङ पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हरियाली, डाँडापाखा, शान्त वातावरण, परम्परागत गाउँ र होमस्टे संस्कृतिले यो स्थानलाई छोटो समयका लागि घुम्न उपयुक्त स्थान बनाएको छ। अहिले विशेष गरी काठमाडौँका आन्तरिक पर्यटकहरू फुर्सदको समयमा चितलाङ पुग्ने क्रम बढिरहेको छ। चितलाङको इतिहास निकै पुरानो रहेको पनि मानिन्छ। काठमाडौँ उपत्यकालाई तराई र भारतसँग जोड्ने प्राचीन व्यापारिक मार्ग यही क्षेत्रबाट हुने गर्दथ्यो। चन्द्रगिरी हुँदै चितलाङ र कुलेखानीबाट दक्षिणतिर जाने यही बाटो लामो समयसम्म राजधानी प्रवेश गर्ने मुख्य मार्ग बन्यो। इतिहासकारहरूका अनुसार यो मार्ग हजारौं वर्ष पुरानो पनि मानिन्छ र व्यापारीहरूले सामान बोकेर यही बाटो हुँदै काठमाडौँ प्रवेश गर्ने गर्दथे। साथै नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले पनि यही मार्ग प्रयोग गरेको उल्लेख पाइन्छ। तर 1950 को दशकमा त्रिभुवन राजमार्ग निर्माण भएपछि काठमाडौँ बाहिर जाने सवारी मार्ग बदलियो। त्यसपछि चितलाङको पुरानो व्यापारिक महत्व घट्दै गयो र यो क्षेत्र लामो समयसम्म ओझेलमा परेको हो। तर समयसँगै स्थानीय बासिन्दाले चितलाङको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने प्रयास गरेका छन्। विशेष गरी चन्द्रगिरी डाँडाबाट चितलाङसम्मको पदयात्रा अर्थात् हाइकिङ मार्ग निकै लोकप्रिय बन्न थालेको छ। काठमाडौँबाट छोटो दूरीमै रमणीय गाउँ पुग्न सकिने भएकाले धेरै आन्तरिक पर्यटक चितलाङ आकर्षित हुने गरेका छन्। त्यसै गरी कुलेखानी जलाशय नजिकैको मार्खु गाउँमा डुङ्गा सैर अर्थात् बोटिङ गर्ने र माछा परिकारको लोकप्रियताले पनि चितलाङ क्षेत्रमा पर्यटकहरू आकर्षित हुन थालेका छन्। चितलाङको पर्यटन विकासमा सबैभन्दा ठूलो भूमिका होमस्टेको छ। सन् 2011 स्थानीय तह र समुदायको सहयोगमा त्यहाँ केही होमस्टे सुरु गरिएको थियो। सुरुमा 4 मात्र होमस्टे थिए, तर पर्यटकको संख्या बढ्दै जाँदा यसको संख्या दर्जन भन्दा बढी पुगेको छ, जसले गर्दा स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा आर्थिक लाभ पाउन थालेका छन्। गाउँको संस्कृति र परम्परा जोगिँदै पर्यटनसँग जोडियो। साना लगानीबाट पर्यटन व्यवसाय सुरु गर्न सम्भव भयो। यसरी समुदायमा आधारित पर्यटनको नमुना चितलाङमा विकसित भयो। होमस्टे सँगै निजी क्षेत्रले पनि चितलाङमा पर्यटन पूर्वाधार विस्तार गर्न थालेका छन्। स्थानीय उद्यमीहरूले रिसोर्ट, फार्म र पर्यटन सेवा सञ्चालन गरिरहेका छन्। चितलाङ अर्ग्यानिक भिलेज रिसोर्ट जस्ता परियोजनाले स्थानीय उत्पादन, अर्ग्यानिक खेती र पर्यटनलाई जोड्ने प्रयास गरेका छन्। त्यहाँको पर्यटन विकासमा यातायात पूर्वाधारको भूमिका पनि महत्वपूर्ण नै छ। चन्द्रगिरी केबल कार सञ्चालन भएपछि धेरै पर्यटक चन्द्रगिरी डाँडासम्म पुगेर त्यहाँबाट पदयात्रा गर्दै चितलाङ जाने गरेका छन्। यसले चितलाङको लोकप्रियता अझै बढाएको छ। स्थानीय सूर्य प्रधान:
टावर हामी कहाँ थपियो भन्दा पनि यसको व्यवस्थित सञ्चालनको कार्यविधि चाहिँ हाम्रो के हो? हाम्रो पर्यटनमा थानगरको पर्यटनको गोल चाहिँ के हो त? अहिले मेरसाब लगाएर अलमोस्ट यहाँ चाहिँ तपाईँको पालिकाका जनप्रतिनिधि हुनुहुन्छ, हाम्रो थानगरपालिकाको चाहिँ पर्यटनमा हाम्रो गोल के हो? हामी कति पैसा चाहिँ व्यापार गर्छौँ वर्षमा? त्यो व्यापार गर्नको निम्ति हाम्रो लगानी चाहिँ के हो? यो कुरालाई चाहिँ महत्त्वका साथ हामीले हेर्न जरुरी छ। हाम्रा प्रचार प्रसार यहीँबाट चाहिँ तपाईँको तल आधा घन्टाको दूरीमा चाहिँ हाम्रो लगभग कलङ्कीमा हामी छौँ। काठमाडौँमा करिब 40 लाख मान्छेको बसोबास गर्छन्। 40 लाख मान्छेमा अधिकांश काममा व्यस्त रहँदाखेरि पनि 2-3% मान्छेलाई मात्रै तपाईँको यो चितलाङमा भित्राउन सक्ने खालको पनि हामीले प्लानिङहरू हामीले बनाएनौँ भन्ने मलाई लाग्छ। यसमा अन्यथा नमान्नु होला, सहकार्य गर्न हामी सदैव हामी तयार छौँ। यस्तो पर्यटन गोष्ठीहरूमा धेरैवटा खालका योजनाहरू हामी बनायौँ, तर हामीले बनाउने नीति तथा कार्यक्रममा पर्यटनप्रति चाहिँ हामी चाहिँ तपाईँको चाहिँ अलिकति लचिलो हुन सकेनौँ। किनभने हेरौँ, मैले चाहिँ 2072-73 आर्थिक वर्षदेखिको नगरपालिकाको चाहिँ तपाईँको हाम्रो आम्दानी खर्चमा हेरौँ, पर्यटनको शीर्षकमा नगरपालिकाको आम्दानी सुन्न छ। यो दामनको भेटाहरू अहिले सञ्चालन ठेक्का लगाएपछि त्योभन्दा अगाडिसम्म हाम्रो सुन्न छ भनेपछि हामीले यसलाई व्यवसायीकरण गर्नको निमित्त अहिले पनि जति पनि चितलाङका व्यवसायहरू हुनुहुन्छ मलाई लाग्छ उहाँहरूले आफ्नो ढङ्गले उहाँहरूले प्रचार प्रसार जोड्नु भएको छ, फेसबुकहरूमा चाहिँ बुस्ट गर्नुभएको छ, अन्य ढङ्गको प्रचार प्रसारमा जोडिनु भएको छ। त्यसो भएको हुँदा यो थाहा नगरपालिकाको पर्यटकीय गन्तव्यहरूमध्येको महत्त्वपूर्ण गन्तव्यको रूपमा चाहिँ यो रहन सक्छ, यो हिल स्टेसन त्यसलाई व्यवस्थित सञ्चालन गर्ने खालको चाहिँ हामीले योजना बनायौँ भने त्यसो भएको हुँदाखेरि यसलाई पहिलो कुरा चाहिँ हामीले पर्यटनमा गोल बनाएर अघि भर्खर इन्द्रजीले भन्नुभएको जस्तो 5 करोड 27 लाख रुपियाँको लागतमा निर्माण भएको यो भ्युटारमा अहिले जुन स्पिडमा यहाँ चाहिँ नगरपालिकाले यो अस्ति भर्खरै ह्यान्डओभर भएपछिको जुन सरसफाइको कुरा हामीले मिडिया मार्फत हेऱ्यौँ सुन्यौँ, यो व्यवस्थित जुन हुदुडी अहिले चाहिँ देखिएको छ यसलाई निरन्तरता दिनका निमित्त चाहिँ अलिक व्यवस्थित खालको योजना निर्माण गरौँ र यो भ्युटारसँगै यहाँ आएका चितलाङ आएका पर्यटकलाई सिङ्गो थानगरपालिकामा चाहिँ हामीले त्यसलाई क्यास गर्नका निमित्त त्यो महत्त्वपूर्ण खालको योजना बनाउनका निमित्त पनि म यहाँ आग्रह गर्न चाहन्छु।
पछिल्ला वर्षहरूमा चितलाङको प्रचारमा सामाजिक सञ्जालले पनि ठूलो भूमिका खेलेको पाइन्छ। फेसबुक, युट्युब, टिकटक जस्ता प्लेटफर्ममा चितलाङका फोटो र भिडियोहरू भाइरल हुन थालेपछि धेरै युवाहरू चितलाङ पुग्न थाले। चितलाङको प्रमुख आकर्षणहरू हरियाली, खेतबारी र डाँडापाखा, त्यसै गरी हिमालको दृश्य तथा हिमाल अवलोकनका लागि टावरहरू निर्माण भएका छन्। पुरानो ढुङ्गे बाटो, ऐतिहासिक मार्ग, अशोक स्तूप र पुरातात्विक स्थल, त्यसै गरी स्थानीय संस्कृति र आतिथ्यता, यस क्षेत्रमा क्याम्पिङ, पिकनिक, पदयात्रा, कृषि पर्यटन र सांस्कृतिक पर्यटनको सम्भावना प्रशस्तै देखिन्छ। आवश्यक र सम्भावनायुक्त स्थानमा निर्माण गरिएका भ्युटारलाई आलोचना भन्दा पनि आम्दानी र पर्यटन प्रवर्धनसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिनुपर्नेमा त्यहाँका स्थानीयहरूले जोड दिन थालेका छन्। स्थानीय प्रमोद जोशी यसो भन्नुहुन्छ,
यसबाट अधिकतम लाभ लिन सक्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ, त्यसको लागि चाहिँ थाहा नगरपालिकाको पर्यटनको लागि एउटा सपोर्ट चाहिँ गर्छ भन्ने लागेको छ। र थाहा नगरपालिकाको पर्यटनमा मलाई एउटा चाहिँ के भन्न मन लागेको छ भनेदेखि चितलाङ आज जुन किसिमको चितलाङ बनेको छ त्यसमा बद्रबारेमा हाम्रो पनि सानो हात छ, किनकि हिजोको दिनमा हामीले बद्रबारेमा पर्यटन समिति बनाएर त्यो पर्यटन बोर्डबाट चाहिँ जुन होमस्टेको ट्रेनिङ दिएका थियौँ त्यो होमस्टेको ट्रेनिङ लिने 10 जनामध्येमा 6 जना दाजुहरूले चाहिँ त्यो चितलाङमा होमस्टे पहिला सुरु गर्नुभएकोले आज यो चितलाङ चाहिँ चितलाङ बनेको जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि पर्यटन भनेको क्षेत्र एकदम भास्ट हो र यसबाट इन्कम पनि राम्रो हुन्छ, तर अहिले चाहिँ चितलाङकै होमस्टेमा कति विवादका कुरा, यो होमस्टे हो कि होटल हो भन्ने खालका कुराहरू पनि यो आइरहेका छन्। त्यसलाई पनि हामी थाहा नगरले चाहिँ सोध्नुपर्ने जस्तो लाग्छ मलाई कि हामी थाहा नगरलाई साँच्चैकै पर्यटन हब बनाउने हो भने हामीले नयाँ कुरा बनाउनु भन्दाखेरि पनि हामी कहाँ भएका पर्यटकीय जुन सोर्स रिसोर्सहरू छन् त्यसलाई नै हामीले प्रवर्धन गर्न सक्यौँ भन्दाखेरि अवस्थामा त्यो राम्रो हुन्छ। जस्तै यहाँका धार्मिक स्थलहरू सबभन्दा महत्त्वपूर्ण छ, ऋकेश्वरदेखि लिएर इन्द्रायणी जात्रा, जस्तै अब भद्रबारेका जात्रा, यी चिजहरू पुराना भएका ऐतिहासिक महत्त्वपूर्ण चिजलाई मात्रै हामीले संरक्षण गर्न सक्यौँ भने पनि हाम्रो पर्यटन प्रवर्धन हुन्छ। र नयाँ नयाँ चिज बनाउनु भन्दा भएको चिजलाई संरक्षण गरौँ र यो चिजलाई पनि सहयोग सदुपयोग नगरपालिकाले गरोस् भन्ने चाहिँ अपेक्षा गर्दछु।
हिमाल अवलोकनका लागि बागमती प्रदेश सरकारले चितलाङमा भ्युटावर समेत बनाइदिइसकेको छ। केही समय पहिले मात्रै सञ्चालनमा आएको चितलाङ भ्युटावरले त्यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने स्थानीयको बुझाइ छ।
म जयराम लामिछाने। अर्थतन्त्र भन्ने बित्तिकै दुबईमा रहेको 848 मिटरको अग्लो टावरले समुद्र सतहबाट झन्डै त्यो 900 मिटरभन्दा अग्लो छ। त्यहाँ सर्व सुविधा सम्पन्न भएको कारणले $1 अरब लगानीमा त्यो टावर बन्यो र वार्षिक रूपमा अहिले त्यो टावरले $1 अरब नै कमाइ गर्दैछ। हाम्रो नेपालमा अहिले जुन ठाउँमा हामी बसिराखेका छौँ यो झन्डै 2500 मिटरको उचाइमा छ भनेछिन्। उचाइको हिसाबले यो हाम्रो चन्दागिरी टावर इटसेल्फ इज अ टावर, चन्दागिरी हिल इज इटसेल्फ इज अ टावर। त्यसमा प्रदेश सरकारबाट जुन यो एउटा टावर बनेको छ यो टावर बन्यो तर लामो समयसम्म व्यवहारिसे भयो। अब यो व्यवहारिसे यसै गरी बनाएर राखियो भने यसबाट कुनै पनि आर्थिक गतिविधि हुँदैन। यसलाई चाहिँ नि प्रोफेसनल जसले नेपालमा टुरिज्म सम्बन्धी व्यवसाय गरिराख्नु भएको छ उहाँहरूलाई यसको चाहिँ महत्त्व उहाँहरूले बुझ्नुहुन्छ। उहाँहरूलाई यो ठाउँमा परिचित गराएर थाहा नगरपालिकाले विशेष गरेर यो क्षेत्र भनेको अहिले ठमेलमा छ, ठमेलका ठुला ठुला व्यवसायीहरूलाई आकर्षित गर्न सक्यो भने ठमेलका व्यवसायीले अमेरिका, युरोप, बेलायत लगायत विश्वको 193 देशका टुरिस्टहरू जो नेपालमा आउँछन् तिनलाई यहाँ ल्याउन सकिन्छ, तिनीहरूको डलर यहाँ झार्न सकिन्छ र यो टावरले थाहा नगरपालिकालाई समृद्ध तर्फ, यो टावरमा टुरिस्ट मात्रै आउँदैन यहाँको त्यसले कृषिलाई प्रभावित गर्छ, यहाँ तल भइराखेको मदन भण्डारी युनिभर्सिटीलाई चाहिँ नि अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्राप्त गर्न मद्दत गर्छ भनेपछि यसमा मैले देख्दाखेरि ठमेलका जुन पर्यटकहरू के पर्यटन व्यवसायी साथीहरू मेरो हुनुहुन्छ उहाँहरूले मसँग बारम्बार जयराम सर तपाईँहरूको चितलाङमा जानु पर्यो, हामी कहाँ दैनिक रूपमा 50-60 जना मेरै होटलमा आउँछन्, तिनीहरू अलि आउटिङ जान चाहन्छन्, त्यहाँ चाहिँ जानु पर्यो भन्दैछन् भनेपछि ठमेलका पर्यटन व्यवसायीहरूको सङ्गठनसँग एकचोटि सबभन्दा पहिला उहाँहरूलाई ल्याएर यहाँ भिजिट गराउनु र सम्भावना के छ त उहाँहरूसँगै परियोजना लिनु पर्यो हामीले, उहाँहरूले कति चाहिँ नि वार्षिक रूपमा चाहिँ नि रेभेन्यू थाहा नगरपालिकालाई दिन सक्नुहुन्छ, यो एक वर्षको लिजमा दिने कि 5 वर्षको लिजमा दिने कि 25 वर्षको लिजमा दिने, जसले गर्दा व्यावसायिक पनि घाटामा नजाउन् हाम्रो नगरपालिकाले पनि राम्रो चाहिँ नि रेभेन्यू प्राप्त गर्न सकोस्, त्यसको लागि टेन्डरमा जानु अगाडि नै हामीले व्यावसायिक साथीहरूसँग गहन छलफल उहाँहरूलाई बोलाएर यो ठाउँमै राखिसकेपछि आधा प्रचार प्रसार यहाँहरू जस्तो पत्रकार त्यो कार्यक्रममा आउनु प्रचार प्रसार भइहाल्छ र बाँकी प्रचार प्रसार उहाँहरूले गर्न थाल्नुहुन्छ, यो ठाउँको महत्त्व उहाँहरूले हिरा सबैले चिन्दैन, हिरा चिन्नको लागि हिरा व्यापारी नै हुनुपर्छ या कि त्यो हिराको प्रयोगकर्ता नै हुनुपर्छ, त्यस्तै यो एउटा हिरा हो पर्यटन व्यवसायको लागि, त्यो हिरा व्यापारी या हिरा प्रयोगकर्ताको हातमा यसलाई यो गयो भने यो थाहा नगरपालिकाको अर्थतन्त्रमा पनि यसले विशेष टेवा पुर्याउँछ, त्यति मात्रै टेवा पुर्याउँदैन यहाँको एग्रिकल्चरलाई पनि सहयोग हुन्छ र थप चितलाङ र थाहा नगरपालिका भरिका अन्य अहिले जुन पर्यटन व्यवसायमा लाग्नु भएको छ उहाँहरूलाई पनि यसले मद्दत पुर्याउँछ र थाहा नगरपालिकाको कायापलट गर्न सक्छ जस्तो मलाई लाग्छ।
थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टले चितलाङ भ्युटारले नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने विश्वास व्यक्त गर्नुहुन्छ, यसले स्थानीय स्तरमा रोजगारी सृजना गर्न सहयोग पुर्याउने र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउने उहाँको विश्वास छ।
यसलाई चाहिँ व्यवस्थापन छिटोभन्दा छिटो गर्न पर्यो भनेर मैले मुख्यमन्त्रीज्यूसँग पर्यटन मन्त्रीज्यूसँग पहिला पनि मैले थुप्रैचोटि समन्वय गरेँ, मैले बहादुर सिंह दाईसँग त मैले 3-4 चोटि नै त म चाहिँ म हेटुडा गएको बेलामा मैले अनुरोध गरेँ र पछिल्लो चरणमा अलिकति काम गर्ने सन्दर्भमा चाहिँ कम्फर्टेबल पनि चाहिँदैछ जस्तो लाग्यो मलाई, पर्यटन भौतिक पूर्वाधार र संरचना निर्माणले मात्रै चाहिँ महत्त्वपूर्ण भूमिका मलाई राख्छ जस्तो लाग्दैन, पर्यटन प्रबन्धन गर्ने भन्ने कुरा चाहिँ बेच्ने कुरा हो, मैले बुझेको कुरा चाहिँ बेच्ने हो, हामीले कति बेच्न सक्छौँ भन्ने कुरा हो, कति प्रचार गर्न सक्छौँ भन्ने कुरा मात्रै हो, पैसा मात्रै लगानी गर्ने अनि त्यसपछि त म चाहिँ पर्यटनलाई विकास गर्ने मात्रै भनेर पनि हुँदैन जस्तो लाग्छ मलाई। हामी थाहा नगरपालिकामा फेरि सहर उन्मुख हाम्रो थाहा नगरपालिका सहरको विकास डेभलपमेन्ट पनि भइसकेको नगरपालिका होइन, हामीसँग तमाम समस्याहरू छ, कृषिमा हेऱ्यौँ त्यतिकै समस्या छ, पर्यटन हेऱ्यौँ त्यतिकै समस्या छ, सिँचाइमा हेऱ्यौँ त्यतिकै समस्या छ, खानेपानीमा हेऱ्यौँ त्यति नै समस्या छ, भौतिक पूर्वाधारमा हेऱ्यौँ त्यति नै समस्या छ, थुप्रै समस्याको बावजुद हामी थोरै बजेटबाट बजेट विनियोजन गरेर हामी अगाडि बढेको चाहिँ नगरपालिका हो, हामीलाई सङ्घीय सरकार प्रदेश सरकारले त चाहिँ हामीलाई सपोर्ट गर्नै पर्छ भन्ने कुरा हो, अनि मात्रै हामीले डेभलपमेन्टको विषयमा चाहिँ हामीले फड्को मार्न सक्छौँ। धादिङ क्रस गरेर जानुपर्छ, त्यो हाम्रो मकवानपुर जिल्ला धादिङ क्रस गरेर सोलामपुर भन्ने ठाउँ थुप्रै साथीहरूले चिन्नु भयो होला त्यो ठाउँ, त्यो सोलामपुरमा 14 घरधुरी छन्, अहिलेसम्मको पुस्ताले त जमिनको पानी तपाईँ खान पाउनु भएको थिएन, जमिनको पानी कति विडम्बना थियो होला, थाहा नगरपालिकाको प्याकेजमा हामी तपाईँ कसरी तपाईँ काम गर्न सक्छौँ, यसलाई डेभलपमेन्ट कसरी गर्न सकिन्छ, आन्तरिक या बाह्य पर्यटनलाई हामी कसरी तपाईँ यहाँ ल्याउन सकिन्छौँ, आर्थिक इकोनोमिक्स पार्टमा चाहिँ हामीले कसरी तपाईँ सुधार गर्न सकिन्छ भन्ने विषयमा थुप्रै छलफल भएछ। अहिले हामी आन्तरिक या बाह्य पर्यटन ल्याउने भन्ने सन्दर्भमा पनि एउटा चुनौती चाहिँ छ जस्तो मलाई लाग्छ, युवा जेनेरेसन सबै विदेश छन् आन्तरिक बाह्य पर्यटन चाहिँ तपाईँ चाहिँ आउने चाहिँ को, हामीले पहिलो प्लानिङ अब तपाईँ चाहिँ भौतिक संरचना मात्रै होइन त्यो युवा जेनेरेसनहरूलाई थाहा नगरपालिकामा एउटा कुरा चाहिँ तपाईँ चाहिँ के हामीले बुझ्न जरुरी छ भन्नुहुन्छ, प्रदेश सरकारले पनि स्थानीय तहले पनि त्यो जेनेरेसनहरूलाई हामीले कसरी अब तपाईँ हेड टिकाउने भन्ने विषय उत्पादनमा चाहिँ अलिक बढी जोड दिनुपर्छ जस्तो मलाई लाग्छ, उत्पादनमा हामीले जोड्न सक्यौँ, आर्थिक तपाईँ चाहिँ वृद्धिलाई हामीले जोड्न सक्यौँ भने आन्तरिक बाह्य पर्यटन तपाईँ चाहिँ झन् तपाईँ चाहिँ विकास भएर जान्छ भन्ने मलाई लाग्छ, त्यसैले पनि हामी स्थानीय तहबाट पनि सङ्घीय सरकारबाट पनि प्रदेश सरकारबाट पनि त्यसलाई तपाईँ चाहिँ हामीले व्यवस्थापन गर्न जरुरी छ जस्तो मलाई लाग्छ, त्यसैले यो हामी थाहा नगरपालिका जसरी बागमती प्रदेश सरकारले अहिले भ्युटारलाई हामीले हस्तान्तरण थाहा नगरपालिका गर्नुभएको छ यसलाई उचित ढङ्गले व्यवस्थापन गर्नको निम्ति म मुख्यमन्त्रीज्यूसँग पर्यटन मन्त्रीज्यूसँग छिटोभन्दा छिटो आइतबारदेखि नै तपाईँ चाहिँ यसलाई अपडेट रहेर तपाईँ चाहिँ यसलाई एउटा कार्यविधि बनाएर कसरी तपाईँ चाहिँ हामी सञ्चालन गर्दाखेरि राम्रो यसलाई व्यवस्थापन तपाईँ चाहिँ गर्न सकिन्छ भन्ने विषयमा चाहिँ थाहा नगरपालिकाले भूमिका निर्वाह गर्नेछ भन्ने मलाई लाग्छ र मुख्यमन्त्रीज्यू र तपाईँ चाहिँ पर्यटन मन्त्रीज्यूले पनि मलाई सहयोग गर्नुहुनेछ यसलाई त म चाहिँ एउटा ऐन अथवा कार्यविधि त म चाहिँ बनाएर हामी जानुपर्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि तपाईँ चाहिँ हामी यो तपाईँ चाहिँ भ्युटालाई चाहिँ थाहा नगरपालिकाको तर्फबाट हामी ओनरसिप लिएर यसलाई व्यवस्थित ढङ्गले राम्रो ढङ्गले कसरी सञ्चालन गर्न सकिन्छ। यहाँको व्यावसायिक साथीहरू पनि थुप्रै तपाईँ साथीहरू हुन्छ उहाँहरूसँग पनि परामर्श लिएर यसलाई अझ तपाईँ राम्रोसँग कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नको निम्ति म प्रतिबद्ध जाहेर गर्न चाहन्छु।
निष्कर्षमा भन्नुपर्दा विशेष गरी काठमाडौँ नजिकै रहेको छोटो समयमै पुग्न सकिने र ग्रामीण जीवन अनुभव गर्न पाइने भएकाले चितलाङ यति बेला आन्तरिक पर्यटकका लागि निकै आकर्षक गन्तव्य बनेको छ। यदि सडक पूर्वाधार र व्यवस्थापनलाई अझ व्यवस्थित गर्न सकियो भने चितलाङ भविष्यमा नेपालको महत्त्वपूर्ण ग्रामीण पर्यटन केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ। कार्यक्रममा अब अर्को प्रसङ्ग। आज हामीले एकजना आन्तरिक पर्यटकको यात्रा अनुभवलाई समेटेका छौँ। रिसर्चर तथा पत्रकार श्रीधर नेपानेले सुदूरपश्चिमलाई पर्यटकीय दृष्टिकोणमा कसरी लिनुभएको छ त? सुदूरपश्चिमका पर्यटकीय गन्तव्य पुग्नुभएका नेपानेको यो अनुभव सुनौ।
काम र घुमघाम सँगै गर्नुपर्छ भन्ने अभियानमा पनि छु। म देशका 70 धेरै जिल्लाहरू घुम्न पाएको छु, मलाई खुसी लाग्छ। अहिले भने म सुदूरपश्चिम प्रदेशमा छु। सुदूरपश्चिम प्रदेश नेपालको प्रकृतिको अद्भुत उपहार जस्तै क्षेत्र हो। यहाँ हिमाल, पहाड र तराईको सौन्दर्य एकै ठाउँमा छ। नेपालको सबभन्दा पश्चिममा रहेको यो प्रदेशको राजधानी धनगढी हो। यसलाई चाहिँ सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार पनि मानिन्छ। कैलाली र कञ्चनपुरका तराईदेखि डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका पहाडी तथा हिमाली भूभागसम्म फैलिएको यो प्रदेश चाहिँ प्राकृतिक र धार्मिक सांस्कृतिक दृष्टिले साह्रै धेरै समृद्ध मानिन्छ। यहाँको मौलिक संस्कृति देउडा गीत भयो अनि मेला पर्व, सरल जीवनशैली, अतिथिलाई परिवार जस्तै सत्कार गर्ने मान्ने परम्पराले यो क्षेत्रलाई विशेष बनाएको छ। यहाँका मान्छेहरूसँग भेट्दा कुरा गर्दा आउने आनन्द अन्त कतै पनि आउँदैन, मलाई त्यो फिल हुन्छ। सुदूरपश्चिममा घुम्न लायक ठाउँहरू थुप्रै छन्। म केही ठाउँहरू मलाई मन परेको कुरा गर्छु। यहाँको खप्तड राष्ट्रिय निकुञ्ज सबभन्दा मन पर्ने ठाउँ पर्छ। यो चर्चित गन्तव्य पनि हो। यहाँ विशाल हरिया पाटन छन्, घना जङ्गल छन्, दुर्लभ जडीबुटी छ, खप्तड बाबाको आश्रम र ध्यान गर्ने केन्द्र छ, शान्ति प्रदान गर्छ यसले। बाजुरामा बढीमालिका मन्दिर छ। यो 4200 उचाइमा रहेको प्रसिद्ध शक्तिपीठ हो। यहाँ मेला लाग्ने बेलामा हजारौँ भक्तजनले आस्था सहित यहाँ आएर पूजाआजा गर्ने गर्छन्। अछामको रामारोशनमा 12 ताल 18 पाटनको भूमि भनेर चिनिन्छ। यहाँको प्राकृतिक सौन्दर्य अतुलनीय छ। दार्चुलामा रहेको अपी नाम्फा संरक्षण क्षेत्र भयो, हिमाली गौरवको हो यो। यो 1113 अग्लो अपी हिमाल अनि दुर्लभ वन्यजन्तु र शान्त हिमाली प्रकृति को र यहाँ वरपरको संस्कृति धेरै नै राम्रो छ। बझाङमा रहेको सैपाल हिमाल पनि साहसिक पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा लिइन्छ। यो सुदूरपश्चिम प्रदेश धार्मिक आस्थाले पनि भरिपूर्ण छ। बैतडीको त्रिपुरा सुन्दरी मन्दिर जानुभयो भने तपाईँलाई त्यत्तिकै आनन्द अनुभूति हुन्छ। डडेलधुराको उग्रतारा मन्दिर कुरा गर्ने भने त्यत्तिकै मानिसहरूले आस्था राख्ने गर्छन् भनेदेखि थुप्रै अन्य धार्मिक स्थलहरू पनि यहाँ रहेको छ। संस्कृतिसँग जोडिएका कुराहरू पनि छन्। महाकाली नदी, शारदा ब्यारेज, सेती नदी, बुढी गङ्गा जस्ता नदीहरूले यो क्षेत्रलाई जीवन दिएका छन्। यहाँको लाइफलाइन हो यी नदीहरू। यी नदीहरू प्राकृतिक स्रोत मात्रै होइन, यहाँको कृषि, संस्कृति र सभ्यताका आधार हुन्। सुदूरपश्चिममा पुग्ने सबभन्दा सजिलो माध्यम हवाई माध्यम हो। सडक माध्यम पनि छ, पूर्व पश्चिम राजमार्ग भएर जान सकिन्छ। काठमाडौँबाट धनगढीसम्म 1-1.25 घन्टाको उडान हुन्छ। सडक मार्गबाट जान चाहनेको लागि काठमाडौँदेखि धनगढीसम्म बसबाट करिब 14-18 घन्टामा पुग्न सकिन्छ। धनगढी पुगेपछि डडेलधुरा, डोटी, अछाम, बाजुरा र दार्चुलाका लागि बस, जिपबाट यात्रा गर्न सकिन्छ। हिमाली गन्तव्यहरू खप्तड, बढीमालिका, अपी रामारोशन जान सकिन्छ। ट्रेकिङका लागि आवश्यक सामग्रीहरू लिएर जान सकिन्छ। यात्रालाई कस्तो बनाउने भन्ने कुरा यात्रुमा भर पर्छ, तपाईँ त्यही अनुसार योजना बनाउन सक्नुहुन्छ। सुदूरपश्चिम घुम्नका लागि वैशाखदेखि असार र भदौदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यो अवधिमा मौसम सफा हुन्छ, हरियो सुन्दर हिमाल देखिन्छ, वर्षायाममा पहिरोको जोखिम हुन्छ, अलि जाडो महिनामा पनि अलिअलि गाह्रो हुन्छ, तर फागुन लागेपछिको मौसम पनि निकै राम्रो देखिन्छ। चिसो हुने बेलामा सकेसम्म नहिँड्दा पनि ठिक हो, तर चिसो मौसममा यात्रा गर्न चाहनेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ। समग्रमा भन्ने हो भने पश्चिम पर्यटकीय गन्तव्य मात्रै होइन, प्रकृति संस्कृति र आस्थाहरूको सङ्गम हो। यहाँको यात्रा शान्ति साहस र सौन्दर्यको अनुभव पनि हो। नेपालको वास्तविक मौलिकता अनुभव गर्न चाहनुहुन्छ भने सुदूरपश्चिमको यात्रा सबैका लागि अविस्मरणीय हुनेछ। मेरो लागि यो पक्कै पनि अविस्मरणीय भएको छ। म पटक पटक आएको छु। 6 महिनाको बिचमा तेस्रो पटक धनगढी हुँदै फेरि बाजुरा पुग्दै गर्दाखेरि मलाई यहाँको सुसाइरहेको सेती कलकल बगिरहेको बुढीगङ्गाले जहिले पनि आकर्षण गर्छ। यहाँ बाटो अलिकति राम्रो हुने हो भने, यहाँको पर्यटकीय गन्तव्यको बारेमा थप जानकारी दिने हो भनेदेखि अझ राम्रो हुने थियो। यहाँको अरू माहौल यस्तै हो, तर पर्यटकीय माहौल अझ राम्रो बनाउन सकेदेखि नेपालले, सुदूरपश्चिमले र यहाँका जनताले फाइदा लिन सक्थे। नेपालीहरूले नेपाल चिन्ने थिए, वास्तविक यहाँको मौलिकता अनुभूति गर्न सक्ने थिए। म सुदूरपश्चिम यात्रा गर्नुहोस् र वास्तवमै नेपाल र मौलिकता अनुभूति गर्नुहोस् भनेर सुझाव दिन्छु। धन्यवाद।
भर्खरै हामीले सुन्यौं सुदूरपश्चिमका पर्यटकीय गन्तव्य पुग्नुभएका रिसर्चर तथा पत्रकार समेत रहनुभएका श्रीधर न्यौपानेको यो यात्रा अनुभव। यिनै विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँले कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार यसै समयमा र कार्यक्रमको पुनप्रसारण बिहिबार दिउँसो 1:30 बजेदेखि करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेले प्रसारण केन्द्रहरूबाट FM 98.3 MHz तपाईँले कार्यक्रम देश दर्शनलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे हामीलाई प्रतिक्रिया दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधिसहित हामी नयाँ विषयको जानकारीका साथ फेरि भेट्नेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।